بسم الله الرحمن الرحيم سبح لله ما في السماوات وما في الأرض وهو العزيز الحكيم. یہ سورت جو شروع ہو رہی ہے اس کا نام سورۃ الصف ہے. صف اللہ تعالیٰ کے راستے میں صف بنا کر کے دین کے دشمنوں کے ساتھ جنگ کرنے والوں کی بات بیان ہوئی ہے. لگتا ہے کہ اس پر سے سورت کے نام سورۃ الصف ہے. اس سورت کا دوسرا نام سورۃ عیسیٰ ہے, چونکہ اللہ تعالیٰ کے نبی حضرت عیسیٰ علیہ السلام کا بھی اس میں تذکرہ ہے. تیسرا نام سورۃ الحواریین ہے, چونکہ حضرت عیسیٰ علیہ السلام پر ایمان لانے والے, ان کے ہاتھ پر مسلمان ہونے والے اور اللہ کے دین کی مدد کرنے والے جو حواری لوگ تھے, ان کا بھی واقعہ اس صورت میں بیان کیا گیا ہے. جیسے حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں آپ پر ایمان لانے والے اور ایمان پر انتقال کرنے والوں کو صحابہ کہا جاتا ہے, جنہوں نے حضور کا دیدار کیا, زیارت کی. اسی طرح حضرت عیسیٰ علیہ السلام پر ایمان لانے والے, ان کا دیدار کرنے والے اور ایمان پر انتقال کرنے والوں کو حواریین کہا جاتا ہے. اس لیے اس سورت کا نام حواریین, سورۃ الحواریین ہے. یہ ہجرت کے بعد اترنے والی سورت ہے, اگرچہ بعض لوگ یہ کہتے ہیں کہ یہ مکہ میں اتری. اس میں 14 آیتیں ہیں, سورۃ تغابن کے بعد, سورۃ فتح سے پہلے 108 یا 109 نمبر پر نازل ہوئی ہے. حدیث شریف سے پتہ چلتا ہے کہ اس سورت کی تلاوت کرنا اللہ کو بہت پیارا ہے, اللہ کے نزدیک بہت محبوب ہے. ہر قوم کے اندر, ہر سماج میں 3 طرح کی جماعت ہونی چاہیے, 3 طرح کے لوگ ہونے چاہیے. نمبر 1, علم والے لوگ, نالج والے لوگ, ایجوکیشن والے لوگ. نمبر 2, دولت اور پیسے والے لوگ. نمبر 3, جان لگانے والے, سرفروش, کہ جو وقت آئے تو اپنی قوم کے لیے, اپنی جماعت کے لیے, اپنے ملک کے لیے, اپنے دین کے لیے جان لگا دے وے, بلیدان دے دے وے اپنی جان کا. یہ 3 طرح کی جماعت جس قوم کے اندر ہو اور وہ اپنی جواب داری ادا کرتے رہے تو وہ قوم زندہ ہو جاتی ہے, ورنہ وہ قوم مٹ کر کے ختم ہو جاتی ہے. ہر قوم میں, ہر سماج میں, ہر دیش میں, ہر ملک میں علم والے, نالج والے, ایجوکیشن والے بھی ہو, مالدار لوگ بھی ہو اور بلیدان دینے والے بھی ہو. علم والے پوری قوم کو, پورے ملک کو علم پہنچاوے, نالج پہنچاوے, سکسن پہنچاوے. مالدار لوگ قوم کے لیے, دین کے لیے, ملک کے لیے مال خرچ کرے, یہ نہیں کہ مال ملک کا لوٹے. اور نمبر 3, بلیدان دینے والے, کہ جب ضرورت پڑے تو وہ اپنی قوم کے لیے, اپنے ملک کے لیے, اپنے دین کے لیے جان لگا دینے والے ہو. جس جہاں بھی یہ 3 جماعت ہوگی تو وہ قوم, وہ ملک, وہ دین زندہ رہے گا, ورنہ مٹ جائے گا. سورۃ الصف جو آج شروع ہو رہی ہے, اس کے اندر अपने दीन के लिए जान की बाजी लगाने वाले लोगों का तस्केरा है और उनकी जवाबदारी का बयान है, और सूरतुल जुमा के अंदर इल्म वालों की जवाबदारी का बयान है, और सूरे मुनाफिकून जो ख़त्म हुई अभी अभी उसमें मालदार लोगों की जवाबदारी का बयान है। इस तरह बहुत अच्छी तरतीब है इन तीनों सूरतों के दरमियान के अंदर। अब ज़रा तर्जुमा भी देख लो। आसमानों में जो कोई मखलूक है और ज़मीन में जो कोई मखलूक है वो अल्लाह ताला ही की तस्बीह करती है, और वो अल्लाह ताला तो बड़े ज़बरदस्त है, बड़ी हिकमत वाले हैं। या अय्युहल्लज़ीना आमनू لِمَ تَقُولُونَ مَا لَا تَفْعَلُونَ، اے ایمان والو تم ایسی بات کیوں کہتے ہو جو کرتے نہیں ہو، یعنی جو بات تم دوسروں کو کہو وہ کام تم خود بھی کرو۔ یہ بہت ضروری ہے کہ آدمی جو بات دوسروں کو سکھاوے اس کے اوپر خود بھی عمل کرنے والا بنے۔ اس لیے اچھی طرح ایک مسئلہ سمجھ لو کہ جو کام کرنے کا عزم نہیں ہے، ارادہ نہیں ہے، انسان کے دل میں نہیں ہے، اس کام کو کرنے کے لیے دعویٰ کرنا کہ میں یہ کام کر ڈالوں گا، یہ کام مجھ سے ہو جائے گا، یہ گناہ کبیرہ ہے، بڑا گناہ ہے اور اللہ کی ناراضگی کا ذریعہ ہے۔ آج بہت سارے لوگ کوئی کام کرنے کا ارادہ ہی نہیں، کام کرنے کا عزم ہی نہیں، لیکن خاموخہ کہتے ہیں بس ایسے ہی کہ میں یہ کام کر ڈالوں گا، تو یہ بڑا گناہ ہے اور اللہ کی ناراضگی کا ذریعہ ہے۔ آگے والی آیت میں اسی کا بیان آ رہا ہے۔ اور بہت سے لوگ صرف اپنا نام کرنے کے لیے، دکھلانے کے لیے، اور بعض مرتبہ کوئی پریشر دباؤ آتا ہے تو، یا کوئی اصرار کرے، کالا والا کرے تو اس کو ٹالنے کے لیے کہہ دیتے ہیں بس کہ میں یہ کام کر ڈالوں گا، حالانکہ اندر یہ ہے کہ مجھے یہ کام کرنا نہیں ہے، وقت آئے گا تو میں ٹال دوں گا، اس کام کو میں ٹولے چڑھا دوں گا، اس کام کو ادھر ادھر کر دوں گا۔ تو ایسا کہنے والا بڑا گنہگار ہوا کرتا ہے۔ دیکھو، ہمیشہ اپنی ذات پر کوئی آدمی بھروسہ کرے کہ یہ کام تو میرا ڈابے ہاتھ کا کھیل ہے، بائیں ہاتھ کا کھیل ہے، یوں تو یوں چٹکی بجانے میں میں کر ڈالوں گا، تو یہ انسان کا اللہ کا بندہ ہونے کی جو شان ہے اس کے خلاف ہے۔ بندہ کس کو کہتے ہیں؟ کہ جو اپنی ذات پر بھروسہ کر کے نہ کہے، اللہ کی ذات پر بھروسہ کر کے کوئی کام کرنے کا دعویٰ کرے یا کہے، اور اس میں بھی دعویٰ کرنے کے بجائے کہ میں کر ڈالوں گا، میں یوں کر ڈالوں گا، میں تو کر ڈالوں گا، اس کے بجائے جب وقت آوے تو کر کے دکھا دے۔ بہت سے اللہ کے بندے ویسے ہوتے ہیں، پہلے سے دعوے نہیں کرتے لیکن وقت آتا ہے تو وہ کام کر کے دکھلا دیتے ہیں۔ بس یہ ہے اصل طریقہ، یہ ہے اصل چیز۔ اور دیکھو، یہ بھی سمجھ لینا چاہیے کہ انسان جب یہ کہتا ہے کہ میں یہ کام کر سکتا ہوں تو یہ ایک طرح کا دعویٰ ہے، دعویٰ اس لیے کہ ہاں، لیکن ایسے دعوے بہت کرنے کے نہیں کہ یہ کام میں کر سکتا ہوں، کر ڈالوں گا، इसलिए कि जब वक्त आवे काम करने का तो हो सकता है कि आदमी वो काम नहीं कर सके। उस काम के लिए जो असबाब साधन सामग्री चाहिए वो जमा न हो सके, तैयार न हो सके, या कोई रुकावट आ जावे। इसीलिए कभी इस तरह के दावे करते नहीं रहना चाहिए और अपने हाथ, अपनी ताकत, अपने इरादों के ऊपर कोई भरोसा आदमी न करे। बस इंशाअल्लाह कह दो कि अगर अल्लाह चाहेंगे, अल्लाह को मंजूर होगा तो इंशाअल्लाह ये काम हो जाएगा, ये बहुत अच्छी बात है। तो आजकल इस तरह की बात जो है जरा सोच समझ के बोला करो, अपनी हिम्मत पर अपने दावे के ऊपर खामोखा ठोकम ठोक बोलम बोल मत करो। अल्लाह ताला पर यकीन रखो, अगर कोई काम कर भी सकते हो तो कहो कि इंशाअल्लाह अल्लाह चाहेंगे तो मैं करूँगा। तो कोई काम अगर हम खुद कर भी सकते हैं, उसके असबाब भी है, साधन सामग्री भी है, फिर भी यूं कहो कि अगर अल्लाह चाहेंगे तो मैं ये काम करूंगा, इंशाअल्लाह कहके कहा करो। लेकिन एक दूसरी बात भी समझो, लोग बहुत से लोग गलत फहमी में होते हैं, मिसअंडरस्टैंडिंग में होते हैं। एक है दावा करना कि ये काम मैं कर डालूंगा, ये काम मैं कर सकता हूं, वो अलग चीज है, और दूसरी चीज है दीन की बात पहुंचाना, इल्म की बात पहुंचाना, नसीहत करना, बयान करना, वास करना। तो इस बारे में एक कायदा याद रखो कि इंसान जब कोई दीन का काम खुद नहीं कर सकता, खुद में वो काम करने की हिम्मत नहीं है, खुद में उस काम को करने की तौफीक नहीं है, तो भी उस काम को करने के लिए दूसरों को नसीहत करे, बयान करे, वास करे, समझावे, ये चालू रहे। इसलिए कि अगर हम दूसरों को कहेंगे, दूसरों को नसीहत करेंगे, दूसरों को बयान करेंगे, तो उसकी बरकत से किसी वक्त हमको भी अमल करने की तौफीक हो जाएगी। और जब इंसान दूसरों को कहता रहता है और खुद अमल नहीं करता तो अपने नफ्स में, अपने दिल में शर्मिंदा भी होवे, पछतावे भी। और ये जरूरी है कि देखो ने ये काम करना बहुत जरूरी है, ये काम वाजिब है, जरूरी है, लेकिन मैं तो कर नहीं पाता हूँ, लेकिन दूसरों को कहता रहता हूँ, बहुत शर्म आती है, अल्लाह करे कि मैं भी ये करने वाला बन जाऊं। इस तरह दोनों चीज चालू रखे तो दूसरों को अच्छे काम करने की नसीहत, दूसरों को नेक काम करने की तबलीग, दूसरों को नेक काम करने का बयान, ये तो चालू रखो और खुद भी अमल करने की कोशिश करो। और जब तक अमल न हो सके वहां तक अपने दिल में पछतावा रखो, नदामत रखो कि अल्लाह मैं लोगों को तो कहता हूं लेकिन खुद अमल नहीं होता है, हे अल्लाह मुझे भी अमल करने वाला बना दीजिए। और अपने आत्मा को भी कहो कि मेरा नफ्स तू जल्दी जल्दी अमल करने वाला बन जा। अपने नफ्स को भी कहते रहे वे कबर मकतन इंदल्लाहि अन तकूलू मा ला तफअलून या अय्युहल्लदीना आमनू लिम तकूलून मा ला तफअलून कबर मकतन इंदल्लाहि अन तकूलू मा ला तफअलून। ईमान वालो तुम ऐसी बात क्यों कहते हो जो करते नहीं हो, ये बात अल्लाह ताला के नजदीक बहुत नाराजगी की है कि तुम ऐसी बात कहो जो तुम करो नहीं। इन्नल्लाह युहिब्बुल्लदीन युकातिलून फी सबीलिही يقاتلون في سبيله صفا كأنهم بنيان مرصوص. یقیناً اللہ تعالیٰ خاص طور پر ان لوگوں سے محبت کرتے ہیں جو اللہ تعالیٰ کے راستے میں صف باندھ کر لڑتے ہیں، اور وہ ایسے ہوتے ہیں جیسے کہ شیشہ پلائی ہوئی عمارت، یعنی آپس میں مل مل کر دشمنوں سے جنگ کرتے ہیں، اور جب لڑائی ہوتی ہے تو اپنی جگہ سے ہٹتے نہیں ہیں، بالکل جم کر کے مقابلہ کرتے ہیں. یہ بہت بڑی خوبی کی، بہت بڑی تعریف کی بات اس آیت کے اندر بیان کی گئی. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُؤْذُونَنِي وَقَدْ تَعْلَمُونَ أَنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ فَلَمَّا زَاغُوا أَزَاغَ اللَّهُ قُلُوبَهُمْ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ. اور وہ واقعہ قصہ یاد کرو جب موسیٰ علیہ السلام نے اپنی قوم سے کہا تھا، اے میری قوم کے لوگوں، تم مجھے کیوں ستاتے ہو، حالانکہ تم جانتے ہو کہ میں تمہارے پاس اللہ تعالیٰ کا رسول ہوں. پھر جب وہ ٹیڑے ہی رہے، یعنی سمجھانے کے باوجود سچی بات انہوں نے مانی نہیں، تو اللہ تعالیٰ نے ان کے دلوں کو اور زیادہ ٹیڑا کر دیا، اور اللہ تعالیٰ نافرمان قوم کو ہدایت تک نہیں پہنچاتے. حضرت موسیٰ علیہ السلام نے اپنی قوم کے اندر تبلیغ کی، اپنی قوم کے لوگوں کو اللہ کا دین سمجھایا، اور میں رسول ہوں اپنی آئیڈنٹیٹی دی، اپنی پہچان کرائی، لیکن اس کے باوجود بھی وہ لوگ ایمان لانے کے لیے تیار نہیں ہوئے. وہ لوگ معلوم ہوا کہ ضرورت کے وقت پر اپنی پہچان کرا دینے کی کہ میں اللہ کا نبی، جیسے پہلے زمانے میں تعارف کراتے تھے کہ میں اللہ کا نبی ہوں، تو آج کہہ دے وے کہ میں الحمدللہ عالم ہوں، مفتی ہوں، حافظ ہوں، قاری ہوں. اس طرح پہچان ضرورت کے وقت پر کرا دینے کی تاکہ سامنے والے کو آپ کی بات سمجھنے میں، ماننے میں یقین ہو جاوے. ہر زمانے میں ایسا ہوا، لوگوں نے رسول کی بات نہیں مانی، اور لوگ جب سچی بات کو مانتے نہیں ہیں، ضد پر رہتے ہیں، تو اللہ بھی ان کو ہدایت سے محروم کر دیتے ہیں. اللہ کے یہاں تو طلب چاہیے، طلب کے جس کے دل میں طلب ہے. آج لوگوں کو بیڑی کی طلب ہوتی ہے، گٹکا کھانے کی طلب ہوتی ہے، لیکن ایمان سیکھنے کی طلب نہیں ہوتی، دین سیکھنے کی طلب نہیں ہوتی، نبی کا طریقہ سیکھنے کی طلب نہیں ہوتی. یہ بہت دکھ کی بات ہے. وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ مُصَدِّقًا لِمَا بَيْنَ يَدَيَّ مِنَ التَّوْرَاةِ وَمُبَشِّرًا بِرَسُولٍ يَأْتِي مِن بَعْدِ اسْمُهُ أَحْمَدَ فَلَمَّا جَاءَهُم بِالْبَيِّنَاتِ قَالُوا هَذَا سِحْرٌ مُبِينٌ. اور وہ واقعہ بھی یاد کرو جب مریم کے بیٹے عیسیٰ علیہ السلام نے کہا تھا، اے بنی اسرائیل، میں تمہاری طرف اللہ تعالیٰ کا رسول ہوں، کہ مجھ سے پہلے جو تورات اتاری گئی تھی اسے میں سچا بتلاتا ہوں، اور ایک ایسے رسول کی خوشخبری سناتا ہوں جو میرے بعد تشریف لائیں گے، جن کا نام احمد ہوگا صلی اللہ علیہ وسلم. پھر جب وہ رسول ان کے پاس صاف صاف دلیل لے کر آ گئے تو وہ کہنے لگے کہ یہ تو کھلم کھلا جادو ہے. حضرت عیسیٰ علیہ السلام نے اپنی قوم بنی اسرائیل کو دعوت دی کہ دیکھو، میں اللہ کا رسول ہوں اور میں تورات کو سچا بتلاتا ہوں. تورات کتاب عیسیٰ علیہ السلام سے بہت پہلے دنیا میں اتاری گئی تھی، اور ہر نبی اپنے پہلے والے اور بعد والے رسول کو سچا بتلاتے تھے اور کتابوں کو سچا بتلاتے تھے. ہمارے حضور حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے بھی پہلے زمانے کے رسولوں کو سچا بتلایا، آسمانی کتابوں کو سچا بتلایا، اور اخیری زمانے میں حضرت عیسیٰ علیہ السلام دنیا میں اتر کر زندہ آئیں گے، اس کی خوشخبری حضور نے سنائی. دوسری بات، حضرت عیسیٰ علیہ السلام نے اپنے زمانے میں لوگوں کو خوشخبری سنا دی تھی کہ میرے بعد دنیا میں اللہ کے آخری نبی آئیں گے جن کا نام احمد مجتبیٰ، محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہوگا. دیکھو لوگ جو ہے نا پہلے سے خوشخبری دینا شروع کرتے. میں ایک مثال سمجھانے کے لیے دیتا ہوں، کسی کے یہاں شادی ہوئے اور عورت کو مہینے رہ جاوے، حمل رہ جاوے، پریگننسی ہو جاوے، تو پہلے ہی مہینے میں لوگ خوش سب جگہ خبر دینا شروع کر دیتے ہیں نا کہ او ہو ہماری یہاں پریگننسی ہے، حمل ہے، 8 مہینے کے بعد بچہ ہوگا، اور جو ہے دادا کہیں گے کہ پوتا آئے گا، نانی کہے گی کہ نواسی آئے گی. اس طرح لوگ خوشخبری سناتے ہیں پہلے سے ہی. بعض لوگ شادی کی خوشخبری سنا دیتے ہیں، بعض لوگ منگنی کی خوشخبری سناتے ہیں، بعض لوگ بنگلہ بنانے کی خوشخبری سناتے ہیں. تو حضرت عیسیٰ علیہ السلام نے خوشخبری سنائی کہ میرے بعد آخری نبی دنیا میں تشریف لا رہے ہیں. جب نبی آئے تو لوگوں نے ان کو جادو کہا. اللہ اکبر، اللہ بچاوے ایسی بات سے. وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ الْكَذِبَ وَهُوَ يُدْعَى إِلَى الْإِسْلَامِ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ. اور اس شخص سے بڑا ظالم کون ہوگا جو اللہ تعالی پر جھوٹ باندھے، حالانکہ اس کو اسلام کی دعوت دی جاتی ہے اور اللہ تعالی ظلم کرنے والی قوم کو ہدایت تک نہیں پہنچاتے. سب سے بڑا ظالم اللہ پر جھوٹ بولنے والا. یریدون لیطفئوا نور اللہ بافواہہم واللہ متم نورہ ولو کرہ الکافرون. یہ دشمن لوگ تو چاہتے ہیں کہ اللہ تعالی کے نور کو یعنی اسلام مذہب کو اپنے منہ سے پھوک مار کر بجھا دیوے. جیسے کوئی چراغ جلتا ہو اور کسی کو اندھیرا چاہیے تو وہ پھوک مار کر چراغ بجھا دیتا ہے، بالکل اسی طریقے سے یہ لوگ پوری کوشش کر رہے ہیں کہ اسلام مٹ جاوے، حالانکہ اللہ تعالیٰ اپنے نور کو اسلام کو پورا کر کے رہیں گے چاہے کافر لوگ کتنا ہی برا مانے. هُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَى وَدِينِ الْحَقِّ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْمُشْرِكُونَ. وہی اللہ تعالیٰ ہے جنہوں نے اپنے رسول کو ہدایت اور سچا دین دے کر بھیجا تاکہ وہ اس کو تمام باطل مذہبوں پر غالب کر دے، چاہے شرک کرنے والے کو یہ بات کتنی بری لگے. دیکھو اسلام غالب ہے، سچائی کے اعتبار سے کوئی مذہب اس کے برابر نہیں، دلیل کے اعتبار سے کوئی مذہب اس کے برابر نہیں، اور حکومت اور غلبے کے اعتبار سے بھی پہلے یہ غالب رہا، اور انشاءاللہ قیامت سے پہلے حضرت مہدی رضی اللہ تعالیٰ عنہ ظاہر ہوں گے، حضرت عیسیٰ علیہ السلام دنیا میں اتر کے تشریف لائیں گے، پھر اللہ تعالیٰ اس مبارک مذہب کو دوبارہ عالمی غلبہ عطا فرمائیں گے. یہ قرآن حدیث میں موجود ہے. اب یہ جو مبارک سورت شروع ہوئی، سورت الصف، اس کا شان نزول یعنی اترنے کا قصہ بھی سنو. حضرت عبداللہ ابن سلام رضی اللہ تعالیٰ عنہ ایک صحابی ہے جو پہلے ایمان میں نہیں تھے بلکہ بہت بڑے یہودی عالم تھے، بعد میں ایمان لے آئے. وہ کہتے ہیں کہ ایک مرتبہ صحابہ کرام کی ایک جماعت بیٹھی ہوئی تھی اور آپس میں وہ لوگ چرچا کرنے لگے. کیا چرچا؟ دیکھو صحابہ کی محفلوں میں کیا چرچے ہوتے تھے، کا اللہ تعالی کو کون سا عمل سب سے زیادہ پسند ہے، नमाज है, रोजा है, जकात है, हज है, जिहाद है, हज है, क्या क्या अमल है, लेकिन अल्लाह को सबसे ज्यादा कौन सा अमल प्यारा है? ये लोग क्यों ऐसे तस्केरा कर रहे हैं, क्यों चर्चा कर रहे हैं? इसीलिए कर रहे हैं ताकि अगर हमको पता चल जावे कि ये अमल हमारे अल्लाह को सबसे ज्यादा पसंद है तो हम अपनी जान उस अमल के पीछे लगा देवे, अपना माल कुर्बान कर देवे। कहा कि चलो हुजूर को जाके पूछे, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सवाल करे, मगर किसी की हिम्मत नहीं हुई कि हुजूर को पूछे। इतने में अल्लाह ताला ने हुजूर को पूरी बात बतला दी कि ये आपके सहाबा आपस में ये चर्चा कर रहे हैं, आपस में ऐसी बातें कर रहे हैं। तो हुजूर ने उन तमाम सहाबा को नाम नाम लेकर के अपने पास बुलाया, और जब वो सब सहाबा हाजिर हो गए तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये सूरतु सफ पूरी पढ़ करके उनको सुना दी, और इस सूरत के जरिए उनको बतला दिया गया कि अल्लाह ताला के रास्ते में, अल्लाह के दीन के खातिर, अल्लाह की खुशी के खातिर अपनी जान लगाना, अपना माल लगाना, किताल करना, ये सबसे ज्यादा अल्लाह ताला के यहां नेक और पसंदीदा अमल है। फिर आगे की बात ये कही गई कि बहुत सी मर्तबा इंसान क्या करता है, अपने मुंह से कोई बात कहता है और फिर उसको अपनाता नहीं, करता नहीं। जैसे अपने मुंह से कहा कि मुझे जो है ना ये खाना बहुत पसंद है, खाना आ गया तो नहीं खाना मुझे, तो फिर नहीं खाना तो मुंह से मांगा क्यों था कि मुझे ये आइटम लाके दो। अब वो आइटम आ गई तो कहते हैं कि मुझे पसंद नहीं है, मुझे अच्छा नहीं लगता, ये तो बहुत बुरी बात है। तो यहां यूं कहा जा रहा है कि तुम अपने मुंह से मांग रहे हो कि अल्लाह को सबसे ज्यादा प्यारा अमल कौन सा, अब जवाब आ गया कि अल्लाह के नजदीक अल्लाह के दीन के लिए जान माल लगाना सबसे ज्यादा प्यारा अमल। अब अगर कोई आदमी अमल नहीं करेगा तो अल्लाह का गुस्सा उस पर होगा, अल्लाह का गजब उसके ऊपर भड़केगा। इसीलिए बहुत सोच समझ करके बात बोला करो। दूसरी बात ये कि हजरत मूसा और ईसा अलैहिस्सलाम का इस आयत में तस्केरा हुआ, दोनों मुबारक पैगंबर जब अपनी कौम बनी इसराइल को दावत देते हैं कि हमको नबी मान लो, हमारी बात पर अमल करो, अल्लाह की बात पर अमल करो, तो उन्होंने एक बात क्या कही कि हम कोई अनोखे नबी नहीं है, अनोखी बात लेकर के नहीं आए, बल्कि हम जो कुछ कह रहे हैं ये आज तक आने वाले तमाम नबियों ने वही बात कही है। फिर एक दूसरी हिस्ट्री और इतिहास की बात समझो कि तौरात और इंजील ये दोनों अल्लाह के यहां से आई हुई आसमानी किताब है, लेकिन इंजील किताब के अंदर तकरीबन वही मसले थे जो तौरा किताब में थे, दोनों के मसले और कानून सेम सेम एक जैसे थे, लेकिन कुछ मसले इंजील के अंदर नए थे, ज्यादा थे। गोया तौरात के कुछ मसलों के अंदर नस्ख हुआ इंजील के जरिए से, और अल्लाह के नबी लोग जो बात लेकर के आए उसके मुताबिक ईमान लाना ये हरेक के लिए जरूरी है, तब जाकर के ही आदमी को नजात मिलेगी। उसके बाद बहुत इंपॉर्टेंट बात ध्यान से समझो, हजरत मूसा अलैहिस सलाम ने भी अपने जमाने में अपनी जुबान मुबारक से खुशखबरी दी थी कि मेरे बाद अल्लाह के एक नबी आएंगे अखीरी जमाने में, जिसका नाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम होगा। तो आखिरी नबी आएंगे उसकी खुशखबरी हजरत मूसा अलैहि सलाम ने अपनी जबान मुबारक से दी थी। एक बात, इसीलिए तौराह किताब जिस शक्ल के अंदर भी आज मिलती है उसमें ऐसी बातें लिखी हुई है कि जिससे पता चलता है कि हजरत मूसा अलैहिस्सलाम ने अपने मुबारक जमाने में खुशखबरी दी थी, आखिरी नबी हजरत अहमद मुज्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के बारे में। दूसरी बात, हजरत ईसा अलैहिस्सलाम, वो तो हमारे हुजूर से बिल्कुल करीब में है। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पैदा होने के 570 साल पहले हजरत ईसा अलैहिस्सलाम को अल्लाह ने आसमान पर उठाया था। हजरत ईसा अलैहिस्सलाम ने अपने जमाने में बाकायदा ऐलान किया, लोगों को खुशखबरी सुनाई कि मेरे बाद एक नबी आएंगे जिनका नाम अहमद होगा। अहमद नाम अरब में कोई जानता नहीं था, मशहूर नहीं था, इसीलिए स्पेशियली नाम हजरत ईसा अलैहिस्सलाम ने बतलाया। मोहम्मद नाम तो कुछ लोग रखते थे अरब में, लेकिन अहमद नाम कोई जानता नहीं था, इसीलिए खास तौर पर हजरत ईसा अलैहिस्सलाम ने खुशखबरी दी कि मेरे बाद आखिरी नबी आएंगे और उनका नाम अहमद मुस्तफा होगा। तो ध्यान से सुन लो, हमारे हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के दोनों नाम है, मोहम्मद नाम भी है अहमद नाम भी है। और देखो, आज भी अहले किताब यहूद नसारा के यहां, ईसाइयों के यहां जो उनकी मजहबी किताबें हैं, चाहे बाइबल नाम हो, चाहे तौरा हो, चाहे इंजील हो, इन सब किताबों के अंदर हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बातें लिखी हुई है। और तौरा किताब में तो यहां तक लिखा हुआ है कि हजरत ईसा अलैहि सलातु वस्सलाम हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ दफन होंगे। हजरत ईसा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के साथ दफन होंगे। और बिल्कुल हमारे यहां भी यही है कि अभी जहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की कब्र मुबारक है मदीने पाक में, वहां हुजूर पाक के बाजू में हजरत उमर हजरत अबू बकर हजरत अबू बकर हजरत उमर रदी अल्लाह अन्हुमा की कब्र है, और वहां भी एक कब्र की जगह बाकी है, वहां हजरत ईसा अलैहि सलाम की कब्र मुबारक बनेगी। और याद रखो, हजरत ईसा अलैहि सलाम इब्रानी हिब्रू लैंग्वेज बोलते थे, तो उन्होंने हिब्रू लैंग्वेज के अंदर यूं कहा था कि मेरे बाद अहमद सल्लल्लाहु अलैहि वसल्लम आएंगे। फिर जब हिब्रू लैंग्वेज में से यूनानी ग्रीस की लैंग्वेज में ट्रांसलेशन हुआ, तो अहमद का ट्रांसलेशन हुआ बिरकलूतूस, इस लफ्ज से ट्रांसलेशन हुआ। और फिर जब ग्रीस और यूनान की लैंग्वेज से दोबारा इबरानी के अंदर आया तो फारकलीत का लफ्ज आया, इसीलिए आज भी बहुत सी इबरानी किताबों के अंदर احمد لفظ بھی موجود ہے. تو فار قلیت، برکلوتوس اور احمد تینوں کا میننگ سیم ہے، تینوں کا معنی ایک ہی ہے. کیا معنی ہوتا ہے؟ جس کی بہت تعریف کی گئی ہو، جو بہت زیادہ حمد اور تعریف کرنے والا ہو اس کو احمد کہتے ہیں، اور جو ہے وہی میننگ ہے فار قلیت کا، وہی میننگ ہے بیر کلوتوس کا. اللہ اکبر. اب دیکھو لفظ احمد کو بھی سمجھو، اپنے نبی کا پیارا نام ہے تو اس کو بھی اچھی طریقے سے سمجھ لو، احمد. اور یہ پیارا نام رکھنا چاہیے، احمد، محمد، بہت پیارا نام ہے. عربی گرامر کے اندر یہ افعلو کے وزن کے اوپر ہے، جس کا میننگ کیا ہوتا ہے؟ ایسا اینڈ، غایت انتہا، کہ جس کے بعد کوئی منتہا نہ ہو. یعنی اللہ کی حمد، یعنی ان کی حمد، ان کی تعریف ایک کے بعد ایک، ایک کے بعد ایک، ایک کے بعد ایک، لوگ کنٹینیو کرتے ہی رہے. اور آپ دیکھ لو حضرت نبی کریم صلی اللہ علیہ وسلم کی تعریف، آپ کے وخان پوری دنیا میں سینکڑوں سال سے ہو رہے ہیں، آسمانوں پہ بھی ہو رہے ہیں، زمین پہ بھی ہو رہے ہیں. اور دنیا کا ٹائم ٹیبل دیکھو تو 24 گھنٹے دنیا میں کہیں نہ کہیں اذان ہو رہی ہے، اور ہر اذان میں حضور کی تعریف ہو رہی ہے، اشہد ان محمد الرسول اللہ، عرش پر آپ کے ہم ہمیں، فرش پر آپ کے زمزمیں. تو آسمانوں میں، دنیا میں، ہر جگہ حضور کی تعریف، تعریف، حمد، وخان ہو رہے ہیں. اور دوسری بات یہ ہے کہ اللہ کی بہت زیادہ حمد اور تعریف نبی کریم صلی اللہ علیہ وسلم نے کی. اور یہ بھی ہیں، احمد الحامدین لربہ، قیامت کے دن نبی کریم صلی اللہ علیہ وسلم اللہ تعالی کی ایسی تعریف کریں گے کہ کسی نے اللہ کی ایسی تعریف نہیں کی. اور لیوائے حمد ایک جھنڈا ہے، وہ بھی حضور کے ہاتھ مبارک میں ہوگا، گویا کہ حضور دنیا میں بھی محمود ہے، یعنی آپ کی تعریف کی گئی، آخرت میں بھی محمود ہے کہ آپ کی تعریف کی گئی. اور لفظ محمد جو ہے یہ مکرم کے وزن پر ہے، عدد اور گنتی کی تکثیر اور زیادتی ہے. کیا مطلب؟ یعنی سب سے زیادہ مخلوق میں اگر حمد اور تعریف کا کسی کا حق ہو تو وہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا ہے، کہ مخلوق کے اندر سب سے زیادہ حمد تعریف کے لائق اگر کوئی ذات ہے تو حضرت احمد مجتبیٰ، محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہے. واہ واہ، اللہ نے ہمارے حضور کو کتنا اونچا درجہ دیا، کتنا اونچا مقام عطا فرمایا، کہ تمام نبیوں نے حضور کی خوشخبری دی، تورات انجیل میں بھی حضور کی خوشخبری، اور حضور کے دنیا میں آنے سے سینکڑوں سال پہلے اعلان ہو رہا ہے، لوگوں کو خوشخبری سنائی جا رہی ہے کہ اللہ کے آخری نبی آ رہے ہیں، آخری نبی آ رہے ہیں، آخری نبی آ رہے ہیں. واہ 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 واہ، کیا میرے حضور کی شان. سبحان اللہ. اللہم صلی وسلم وبارک علی سیدنا مولانا محمد وعلی آلہ وصحبہ بعدد کل ذرۃ. دیکھو آج بھی جو بائبل ملتی ہے نا، تورا، انجیل، بائبل، تو اس کے اندر بھی حضور کی باتیں ہیں، صحابہ کی باتیں ہیں. اس کے لیے ایک کتاب ہے اظہار الحق کے نام سے، اور जो है उस किताब का उर्दू में भी तर्जुमा मिलता है और अब उसको नए अंदाज के अंदर हजरत मुफ्ती मोहम्मद तकी साहब उस्मानी दामत बरकातहुम ने तैयार किया है। बहुत अच्छी ये किताब है, वो देखनी चाहिए। और उसके अंदर हर चीज के प्रूफ दिए हैं कि तौरात में, इंजील में कहां कहां हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बातें मौजूद है। और मेरे पास बाइबल है, उसके अंदर ये पीला पीला मार्कर जो आता है ना, उसके जरिए पूरी बाइबल के अंदर मार्क किया हुआ है कि बाइबल में कहां कहां जो है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का, सहाबा का, कुरान का मुबारक तस्केर आया है, पूरा उसमें मौजूद है। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खुशखबरी हजरत ईसा ने दी, हजरत मूसा अलैहि सलाम ने दी। अल्लाहु अकबर। और अल्लामा सखावी रहमतुल्लाह अलैह ने अल कौलुल बदी में अजीब बात नकल की है कि जन्नतियों की नजर में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का नाम अब्दुल करीम है, जहन्नमियों के यहां हुजूर का नाम अब्दुल जब्बार है, अर्श वालों के यहां हुजूर का नाम अब्दुल हमीद है, तमाम फरिश्तों के नजदीक अब्दुल मजीद नाम है, तमाम नबियों के नजदीक अब्दुल वहाब नाम है, तमाम शैतानों के नजदीक अब्दुल कहार नाम है, जिन्नातों के जगत में अब्दुल रहीम, पहाड़ों में अब्दुल खालिक, जमीन में अब्दुल कादिर, समंदर में अब्दुल मुहैमिन, मछलियों के यहां अब्दुल कुद्दूस, कीड़े मकोड़े को यहां अब्दुल गियास, जानवरों और दरिंदों के यहां अब्दुल रज्जाक, फाड़ खाने वाले जानवरों के यहां अब्दुल सलाम, और गूंगे जानवरों के यहां अब्दुल मोमिन, परिंदों के यहां अब्दुल गफ्फार, और तौरात में मूज़ मूज़ू, इंजील में ताब ताब, पिछली आसमानों की किताब सहीफों में आकिब, जबूर में फारूक, और अल्लाह के यहां ताहा और यासीन, ईमान वालों के यहां मोहम्मद, और हुजूर की कुन्नियत है अबुल कासिम, इसलिए कि हुजूर जन्नत को जन्नतियों में तकसीम करेंगे, और हुजूर ने दुनिया में हिदायत को तकसीम किया, ईमान को तकसीम किया। इसीलिए कितनी अच्छी बात अल्लामा इकबाल ने भी एक शेर के अंदर कही, निगाहें इश्क मस्ती में वही अव्वल वही आखिर, निगाहें इश्क मस्ती में वही अव्वल वही आखिर, वही कुरआन वही फुरकान वही यासीन वही ताहा। अल्लाहु अकबर। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए क्या शेर कहे, निगाहें इश्क मस्ती में वही अव्वल वही आखिर, वही कुरआन वही फुरकान वही यासीन वही ताहा, सल्लल्लाहु अलैहि वसल्लम अल्फ अल्फ मर्रतिन बियादद कुल्ली जर्रतिन। और एक शायर ने लफ्ज अहमद हुजूर के प्यारे नाम को कितनी अच्छी शायरी में बयान किया, किताब फितरत के सरे वरक पर जो नाम अहमद रकम न होता। पढ़ो सल्लल्लाहु अलैहि वसल्लम। किताब फितरत, ये प्रकृति की दुनिया, वो उसकी शुरुआत ही हुजूर के मुबारक नाम से हो रही है। किताब फितरत के सरे वरक पर, फितरत नेचर प्रकृति इंसान की मखलूक की, उसकी शुरुआत ही हुजूर के मुबारक नाम से हो रही है। किताब फितरत के सरे वरक पर जो नाम अहमद रकम न होता, तो ये नक्श हस्ती उभर न सकता, वजूद लोहो कलम न होता, ये महफिले कोनो मकान होती, जो वो इमाम रुसुल न होता, न जमी होती न फलक होता, न अरब होता न अजम होता। اللهم صل على سيدنا مولانا محمد وعلى آله وأصحابه وعلى من تبعهم بإحسان إلى يوم الدين. يا أيها الذين آمنوا هل أدلكم على تجارة تنجيكم من عذاب أليم. سورة الصف آیت نمبر 10 سے آج شروع ہو رہا ہے. بڑی عجیب اور بڑی زبردست آیتیں ہیں. اللہ کی مدد کیسے حاصل ہوئے؟ آج ہر ایک ایمان والا انتظار میں ہے کہ اللہ کی مدد آوے. تو اللہ تعالیٰ کی مدد کیسے حاصل ہوگی؟ اس کے لیے چار شرطیں ہیں. ان چار شرطوں کو پورا کریں گے تو اس کی برکت سے اللہ کی مدد ہم سب کو انشاءاللہ نصیب ہو جائے گی. اب ان آیتوں کا ترجمہ سمجھ لیجئے. اے ایمان والو، کیا میں تم کو ایسی تجارت بتلاؤں جو تم کو دردناک عذاب سے بچا لے وے؟ دیکھیے، غور کرنے کا مقام ہے، دھیان سے سمجھو. خود اللہ تعالیٰ فرما رہے ہیں کہ میں تم کو ایک تجارت بتلاتا ہوں. سبحان اللہ، اللہ تعالیٰ ایمان والوں کو تجارت بتلاوے. اسی لیے ذہن کے اندر ایک بات اچھی طریقے سے رکھ لو کہ تجارت اور کاروبار کرنا کوئی بری چیز نہیں ہے. آدمی حلال تجارت کرے، حلال کاروبار کرے، پھر اس سے جو پیسے ملے، نفع ملے، پروفٹ ملے، بینیفٹ ملے، اس کو اچھے کاموں میں خرچ کرے، نیکیوں کے کاموں میں خرچ کرے، بھلائی کے کاموں میں خرچ کرے. تو تجارت، بزنس، کاروبار کوئی فی ذاتی ہی بری چیز نہیں ہے. لیکن یہاں اللہ تعالیٰ ایک دوسری تجارت بتلا رہے. دنیا کی تجارت، دنیا کا بزنس، دنیا کا کاروبار فنا ہونے والا ہے، ختم ہونے والا ہے. لیکن ایک دوسرا کاروبار ہے، ایمان اور دین کے خاطر تجارت، ایمان اور دین کے خاطر بزنس. وہ کاروبار کبھی ختم نہیں ہوگا، اس کا نفع، اس کا پروفٹ کبھی ختم نہیں ہوگا، بلکہ اس کا نفع، اس کا پروفٹ ہمیشہ ہمیشہ باقی رہے گا. ایسی تجارت اللہ تعالیٰ بتلا رہے ہیں. اور دیکھو، بہت دھیان سے سمجھو، اللہ تعالیٰ کتنے مہربان ہیں کہ اس تجارت کے ذریعے تم کو کیا پروفٹ ملے گا، کیا تم کو جو ہے فائدہ ہوگا، کیا تمہارا نفع ہوگا، وہ بھی آیت کے اندر خود اللہ تعالیٰ نے بیان فرما دیا. اور سب سے پہلا فائدہ جو اللہ نے بیان فرمایا وہ یہ بیان فرمایا کہ تنجیکم من عذاب علیم، کہ یہ تجارت، یہ کاروبار تم کو دردناک عذاب سے بچا لے گا. یعنی جو آدمی بھی یہ تجارت کرے، آخرت والا بزنس کرے، تو اللہ تعالیٰ اس کو دردناک عذاب سے بچا لیں گے، دردناک تکلیف سے بچا لیں گے. یہ پہلا بینیفٹ. اور دیکھو پیارے، اللہ تعالیٰ نے کتنا پیارا انداز یہاں آیت میں بیان فرمایا. وہ تجارت کیا ہے، وہ بزنس کیا ہے، وہ کاروبار کیا ہے، وہ آگے بعد میں بتلائیں گے، لیکن اس کا نفع، اس کا فائدہ، اس کا پروفٹ اللہ نے پہلے بتلا دیا. اللہ اللہ اللہ. اس سے ہم کو بھی ایک بات سیکھنے کو ملی کہ جب کسی کو کوئی بزنس، کسی پروفٹ، کسی کاروبار، کوئی بزنس، کوئی دھندا، تجارت، ویپار کے لیے بتلانا ہو، तो पहले उसका फायदा बतलाओ कि उसमें आपको ये बेनिफिट मिलेगा, ये प्रॉफिट मिलेगा, ये नफा मिलेगा, ये पहले बतलाना चाहिए ताकि सामने वाले के दिल के अंदर तलब पैदा हो, शौक पैदा हो कि ओ हो भाई ये तो बहुत अच्छी तिजारत है, बहुत अच्छा जो है धंधा है, बहुत अच्छा व्यापार है, बहुत अच्छा कारोबार है कि उसमें इतना अच्छा नफा मिलता है, इतना अच्छा प्रॉफिट मिलता है, इतना अच्छा फायदा होता है, तो आदमी जल्दी 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 उसको करने के लिए तैयार हो जाएगा। तो पहला अल्लाह ने कारोबार नहीं बतलाया, व्यापार नहीं बतलाया, तिजारत नहीं बतलाई, पहले उसका बेनिफिट बतलाया, फायदा और नफा बतलाया। उसके बाद समझो नफा प्रॉफिट दो तरह का होता है, एक तो कुछ मिल जावे और दूसरा ये है कि कुछ तकलीफ दूर हो जावे। जैसे कहा जाए कि तुम ये बिजनेस करोगे ना, तो अभी तुम झोपड़ी में रहते हो तो वो झोपड़े वाला झोपड़ा रहना खत्म हो जाएगा, झोपड़े में तुमको रहने में कितनी तकलीफ, बारिश में पानी का कतरा भी अंदर आवे और झोपड़े में इस्तिंजा टॉयलेट बाथरूम का भी ठिकाना नहीं होता है, तो तुम्हारी ये झोपड़े की जो जिंदगी है ना झोपड़पट्टी की, तो तुम यहां से नजात पाकर के शानदार बंगले में जाके रहोगे। तो कोई भी बिजनेस में तिजारत में नफा फायदा प्रॉफिट दो तरह का होता है, एक कुछ मिलेगा और दूसरा ये कि कुछ तकलीफ दूर होगी। तो तकलीफ दूर हो जावे ये ज्यादा इम्पोर्टेंट होता है, ज्यादा अहम होता है, उसको जो है हमारी मौलवियों की भाषा में कहते हैं जल्बे मनफात और दफ़े मदर्रत। उसमें दफ़े मदर्रत हमेशा मुकद्दम होता है जल्बे मनफात के ऊपर। तो कोई चीज के अंदर कोई तकलीफ दूर होती हो तो ज्यादा अच्छा है, फायदा हासिल हो उसके मुकाबले में। सुबहान अल्लाह, बारी ताला ने कैसी जबरदस्त बात बयान फरमाई कि अगर तुम ये बिजनेस करोगे तो दर्दनाक अजाब से तुम बच जाओगे। दर्दनाक अजाब क्या चीज होती है? अल्लाहु अकबर। ये अजाब, ये तकलीफ, ये मुसीबत दो तरह की दुनिया में भी होती है, आखिरत के अंदर भी होती है। आखिरत का अजाब भी अल्लाह खत्म कर देंगे और दुनिया का अजाब भी अल्लाह ताला खत्म फरमा देंगे। दोनों तरह का अजाब, दोनों तरह की तकलीफ अल्लाह सुबहानहू व ताला खत्म फरमा देंगे। और कुरान में इस जैसी इल्ला तनफिरु युअज्जिबकुम अज़ाबन अलीमा, इस आयत की तफसीर में मुफस्सिर उम्मत हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला नुमा फरमाते हैं कि दर्दनाक अजाब है क्या चीज, बड़ी मुसीबत बड़ा अजाब है क्या चीज? तो कहा तुम्हारे कारोबार फेल हो जावे, तुम्हारा बिजनेस फेल हो जावे, धंधे नाकाम हो जाए, तुम्हारे ऊपर कहत आ जावे, दुकाड़ आ जावे। सुबहान अल्लाह। तो कहा अल्लाह ताला तुम पर अजाब भेजे यानी तुम्हारा बिजनेस खत्म, कारोबार नाकाम, दुकाड़ हो गया, कहत आ गया। तो जो आदमी अल्लाह जो बतला रहे हैं वो तिजारत करेगा, अल्लाह का बतलाया हुआ बिजनेस करेगा, तो इंशाअल्लाह उसके कारोबार में भी बरकत होगी, तिजारत में भी बरकत होगी, व्यापार में भी बरकत होगी, दुकाड़ से हिफाजत होगी, कहत से हिफाजत होगी, अल्लाह उसकी रोजी रोटी के अंदर खूब बरकत अता फरमाएंगे। सुभान अल्लाह। आज इंसान अल्लाह के रास्ते में अल्लाह के दीन के लिए वक्त क्यों नहीं देता है, टाइम क्यों नहीं देता, अजान हो गई नमाज पढ़ने क्यों नहीं आता, आदमी पर हज फर्ज हो गई हज पढ़ने क्यों नहीं जाता, आदमी अल्लाह का दीन सीखने के लिए किसी खानकाह में, किसी बुजुर्ग के पास, किसी मदरसे में, जमात में क्यों नहीं जाता? आदमी ये सोचता है कि मैं जाऊंगा तो मेरी खेती बर्बाद हो जाएगी। अल्लाह फरमाते हैं कि तुम अगर मेरे रास्ते में नहीं निकले तो तुम्हारी खेती बर्बाद हो जाएगी। तुम जो है अगर मेरा दीन सीखने नहीं निकले, मेरा दीन सिखाने नहीं गए, तुम मेरे दीन के लिए चलत फिरत नहीं करोगे तो हम तुम्हारी खेती कारोबार को बर्बाद कर देंगे। इसीलिए अल्लाह ताला जो बिजनेस बतला रहे, अल्लाह ताला जो तिजारत बतला रहे, वो तिजारत वो बिजनेस समझो बहुत इम्पोर्टेंट तिजारत है। और जाहिर है कि अल्लाह बतलाएंगे तो उसमें दुनिया का भी फायदा, आखिरत का भी फायदा। दुनिया की तकलीफ खत्म, आखिरत की तकलीफ खत्म। अब वो तिजारत क्या चीज है वो समझो। तुमिनून बिल्लाही व रसूलिह व तुजाहिदून फी सबीलिल्लाहि बि अमवालिकुम व अनफुसिकुम ذَلِكُمْ خَيْرٌ لَكُمْ إِن كُنْتُمْ تَعْلَمُونَ। बस ये आ गया पूरा बिजनेस। एक ही आयत में अल्लाह ने चार बातें बतला दी। ये चार चीज है अल्लाह के बताए हुए बिजनेस की, अल्लाह के बताए हुए कारोबार की, अल्लाह के बताए हुए व्यापार की। सुभान अल्लाह। और जो आदमी भी ये चार चीज को अपनी जिंदगी में उतारेगा, अल्लाह का वादा है कि अल्लाह की मदद उस पर आएगी। नसरुम मिनल्लाहि व फतहुन करीब। क्या चीज है? तुम अल्लाह ताला पर और उसके रसूल पर ईमान रखो और अल्लाह ताला के रास्ते में अपने माल और अपनी जान से जिहाद करो। ये तुम्हारे लिए बेहतरीन बात है अगर तुम समझो। चार बातें हो गई। नंबर एक, अल्लाह पर ईमान, या ईमान का मतलब है यकीन। क्यों? इसलिए कि आयत जहां शुरू हुई तो वहीं फरमाया था, या अय्युहल्लज़ीना आमनू हल अदुल्लुकुम अला तिजारा। मालूम हुआ कि ईमान तो है ही। अब दोबारा जो अल्लाह ने फरमाया कि तुमिनून बिल्लाहि व रसूली, उसका मतलब है अल्लाह पर यकीन आ जावे, अल्लाह पर यकीन आ जावे। बस ये असल चीज है, अल्लाह पर यकीन। नंबर दो, अल्लाह के रसूल पर ईमान। तुम अल्लाह ताला पर ईमान यानी अल्लाह पर यकीन, अल्लाह के रसूल पर ईमान यानी रसूल के तरीकों पर अमल करने में इंसान की दुनिया और आखिरत की कामयाबी है, इस बात का यकीन होना चाहिए। अल्लाह की बात पर, अल्लाह के रसूल की बात पर अमल करने से दुनिया और आखिरत के अंदर कामयाबी है, ये यकीन होना चाहिए। अच्छा, अल्लाह ताला जो है ना इंसान के साथ, अपने बंदों के साथ यकीन के एतबार से मामला करते हैं। बंदे को अल्लाह के ऊपर जैसा यकीन होगा ऐसा अल्लाह की तरफ से मामला होगा। देखो एक अजीब बात बतलाऊं, हजरत मौलाना मोहम्मद उमर साहब पालनपुरी रहमतुल्लाहि ताला अलैह दावत व तबलीग के आलमी शोहरा याफ्ता मुबल्लिग थे। 1972 के अंदर 14 मार्च को मंगल के दिन रंगून शहर बर्मा में, म्यांमार में, एक तबलीगी इज्तिमा में हजरत का पुरानों में बयान हुआ, वो मेरे सामने है, मैंने उसको कई मर्तबा पढ़ा है। अजीब बात हजरत मौलाना मोहम्मद उमर साहब रहमतुल्लाह अलैह ने फरमाई कि अल्लाह ताला का मामला इंसान के साथ उसके यकीन के एतबार से होता है। अगर दुनिया में लोग जो गलत यकीन वाले हैं तो उन गलत यकीन वालों के साथ भी अल्लाह ताला थोड़े वक्त के लिए उनके यकीन के मुताबिक मामला करते हैं। अजीब बात, जिनका गलत यकीन है, उन गलत यकीन वालों को भी अल्लाह ताला थोड़े दिनों तक तो उनके गलत यकीन के मुताबिक उनके साथ अल्लाह व्यवहार करते हैं। अल्लाह अल्लाह अल्लाह। फिरौन को आपने देखा कुरान में, उसका किस्सा है। फिरौन का यकीन किया था कि हुकूमत की ताकत से सब कुछ होता है। अलैसली मुल्कु मिस्र, ये फिरौन का यकीन कि हुकूमत, सत्ता, ताकत, पावर, लॉ एंड ऑर्डर, मिलिट्री, आर्मी, लश्कर, फौज, सिपाही, माल, दौलत, ये जिसके पास होगी उसका काम बनेगा। तो अल्लाह ने थोड़े दिनों तक उसका काम उसी तरतीब से चलाया। अलैसली मुल्कु मिस्र वहादिहिल अनहारु तजरी मिन तहती। आगे की बात समझो, अगर आज दुनिया के अंदर सही यकीन वाला एक मजमा तैयार हो जाए, एक जमात तैयार हो जाए कि जिनका यकीन बिल्कुल सही हो, तो अल्लाह ताला गलत यकीन वालों के तजरबे के मुशाहदे के खिलाफ करके दिखलाएंगे। जो गलत यकीन वाले हैं उनका जो तजुर्बा है, उनका जो अनुभव है, उनका जो एक्सपीरियंस है, उनका जो मुशाहदा है, वो जो अपनी आंख से देखते हैं, अल्लाह सुबहानहु व ताला उनके तजुर्बे, उनके अनुभव, उनके मुशाहदे के खिलाफ करके दिखाएंगे। अगर दुनिया के अंदर सही यकीन वालों की जमात तैयार हो जाए, इसीलिए आप मूसा अलैहि सलाम के किस्से के अंदर देखो कि फिरौन का गलत यकीन मैंने आपको बतलाया कि फिरौन ये समझता था कि लश्कर से काम बनता है, माल से काम बनता है, हुकूमत से काम बनता है। अब उसके मुकाबले में सही यकीन वाली एक जमात देखो, वो जमात किसकी है? इन्नहा उलाई लशिरजिमतुन कलीलून, एक छोटी सी जमात, हजरत मूसा अलैहिस सलाम की, बनु इसराइल की, लेकिन उनका यकीन सही बना था। तो हजरत मूसा अलैहिस सलातु वस्सलाम ने फिरौन का मुकाबला करने के लिए लश्कर तैयार नहीं किया, दूसरे मुल्कों के साथ अंदर खाने सेटिंग नहीं की, अंदर खाने उनसे मदद नहीं मांगी, बल्कि हजरत मूसा अलैहिस्सलाम ने बनु इसराइल के पास यकीन के ऊपर मेहनत कराई कि अपना यकीन अल्लाह की जात के ऊपर मजबूत करो। अब हजरत मूसा अलैहिस्सलाम के साथी लोग, उनकी टीम कमजोर, ज़ईफ, मिस्कीन, तादाद भी बहुत छोटी, लेकिन खुदा ताला ने क्या करके दिखलाया? وَنُرِيدُ أَنَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ, खुदा की आदत है, सुन्नत है कमजोरों की मदद करना। लिहाजा अगर कमजोर लोग यकीन वाले बन जाए, जो आज दुनिया में समझते हैं कि हम कमजोर हैं, हम बीसी हैं, हम बैकवर्ड हैं, हम पछात वर्ग के हैं, हम लघुमती हैं, हमारे अंदर जो है कोई ताकत नहीं है, हमारी कोई पार्टी नहीं है, वो अल्लाह पर अपना यकीन मजबूत कर ले बे। अब रिजल्ट सुन लो, फिरौन और फिरौन के लोग गलत यकीन वाले, हालांकि उनकी तादाद बहुत बड़ी, उनका लश्कर बहुत बड़ा, उनकी जमात बहुत बड़ी, उनकी सत्ता और हुकूमत बहुत बड़ी, और इधर मूसा अलैहिस्सलाम और उनके साथियों की जमात बहुत छोटी और बहुत थोड़ी, लेकिन रिजल्ट क्या निकला? वो बड़ी हुकूमत वालों को, बड़ी सत्ता वालों को, बड़े लश्कर वालों को, फिरौन को अल्लाह ने पानी में डुबो करके खत्म कर दिया, और हजरत मूसा अलैहिस्सलाम की छोटी सी जमात अल्लाह ने दरिया में रास्ते बना दिए, मुशाहदे के खिलाफ, तजुर्बे के खिलाफ, अनुभव के खिलाफ अल्लाह ने करके दिखला दिया। وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ, हाँ ये हमको गुस्सा दिलाने वाले काम करते हैं, अल्लाह ने इन्हीं को दरिया के पार कर दिया। तो अच्छी तरीके से समझो कि यकीन अगर सही होगा अल्लाह की जात के ऊपर, तो फिर अल्लाह ताला जो है दुनिया के तजुर्बे, दुनिया के मुशाहदे के खिलाफ करेंगे, जैसे सहाबाए किराम के लिए अल्लाह ने किया। लोग ये समझते हैं कि पानी में इंसान डूब जाता है और सहाबा के घोड़े पानी में तैर रहे हैं। हजरत साद बिन अबी वक्कास रदी अल्लाह ताला नो घोड़ों के साथ सहाबा को लेकर पानी में तैर रहे हैं। ये है मुशाहदे के खिलाफ, तजरबे के खिलाफ अल्लाह करके दिखलाते हैं। बस ये यकीन हमारे अंदर अल्लाह करके आ जावे। और इस यकीन का क्या मतलब, अल्लाह ताला ही करने वाले हैं, अल्लाह के सिवा किसी से कुछ नहीं होता, ये अपने अंदर यकीन जमा लो। आदमी जाहिरी शकल सूरत, जाहिरी देख दिखाओ, जाहिरी मॉडल से मुतासिर न होवे, अपने अंदर असर न लेवे, आदमी अल्लाह की जात से मुतासिर होवे, तब जाकर के अल्लाह की मदद आएगी। और जहां अल्लाह के अलावा का असर दिल में आया कि आदमी अल्लाह को छोड़कर दूसरी चीजों से मुतासिर होगा, तो वहां अल्लाह की मदद हट जाएगी। अच्छी तरीके से समझ लो। तो आज सारी दुनिया के अंदर सही यकीन और गलत यकीन का मुकाबला चल रहा है, पूरी दुनिया में यही जंग है। वमा नकमु मिनहुम इल्ला अन युमिनु बिल्लाहिल अज़ीज़िल हमीद। हमारा ये यकीन कि अल्लाह करते हैं, अल्लाह ही करने वाले हैं, और सारी दुनिया क्या कह रही है, माल से होता है, सामान से होता है, असबाब से होता है, ताकत से होता है, सत्ता से होता है, हुकूमत से होता है, मिलिट्री से होता है, लश्कर से होता है, और हम कहते नहीं, करने वाली जात अल्लाह ताला की है। इसलिए बाज मरतबा किया होता है कि इंसान गलत यकीनों के ऊपर जो है चलने वाला बनता है। अगर इंसान के अंदर जो है अल्लाह पर यकीन आ जावे, तो मुआफिक हालात का भी असर नहीं होता और मुखालिफ हालात का भी असर नहीं होता। दोनों हालात में आदमी शरीयत पर चुपचाप आफियत से चलता रहता है, अपनी तबीयत के मुताबिक, अपनी मिजाज, अपनी सोच और विचार के मुताबिक, अपनी फेवर के हालात हो या उसके खिलाफ हालात हो, हर हाल के अंदर जो है आदमी के ऊपर कोई असर नहीं पड़ता, वो अल्लाह के नाम के ऊपर चलता रहता है। देखो ये दुनिया दारुल असबाब है, असबाब की, साधन की, सामग्री की जरूरत पड़ती है। खुद अल्लाह ने फरमा दिया, हुवल्लज़ी खलक़ लकुम मा फिल अर्ज़ जमीआ, सारी जमीन की चीजें इंसान के लिए अल्लाह ताला ने पैदा फरमाई, सारी जमीन की। इसलिए दुनिया है, असबाब की जरूरत पड़ती है, साधन सामग्री की जरूरत पड़ती है, लेकिन भरोसा और यकीन अल्लाह की जात के ऊपर पैदा करो। और ये जो हम हर अजान में कहते हैं ना, अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर अल्लाहु अकबर, और नमाज शुरू करने से पहले कहते हैं अल्लाहु अकबर अल्लाहु अकबर, वो हमारी जबानों पर रह गया है, उसको दिल में लाने की जरूरत है, उसको दिल के अंदर उतार लो, तो जाकर के सारा काम आसान हो जाएगा। तीसरी चीज क्या फरमाई, وَتُجَاهِدُونَ فِي سَبِيلِ اللَّهِ بِأَمْوَالِكُمْ وَأَنفُسِكُمْ, اپنا مال اپنی جان لے کر کے اللہ کے راستے کی محنت کرنا, اللہ کے دین کی محنت کرنا, مال بھی میرا جان بھی میری, वक्त भी मेरा, जिंदगी भी मेरी, माल भी मेरा, मैं चलूंगा अल्लाह के रास्ते के अंदर। अल्लाह का दीन सीखने के लिए, अल्लाह का दीन सिखाने के लिए, इल्म हासिल करने, इल्म पहुंचाने के वास्ते, अपनी इस्लाह करने के लिए, अल्लाह से ताल्लुक को मजबूत करने के लिए, जिंदगी में अल्लाह का जिक्र जिंदा करने के वास्ते मेरी चलत फिरत होगी। अल्लाह ने दूसरा फायदा बतलाया, ज़ालिकुम खैरुल लकुम इन कुंतुम तालमून, ये तुम्हारे लिए बेहतरीन बात है अगर तुम समझो। आदमी दुनिया का नफा समझता है लेकिन आखिरत का नफा दिखता नहीं अभी दुनिया में, इसलिए जल्दी समझ में नहीं आता। अल्लाह फरमाते हैं कि आखिरत का नफा समझ में आवे के न समझ में आवे, मान लो और मान करके ये चार काम कर लो, तो ये चार काम हो गए जिससे अल्लाह की मदद आएगी। अल्लाह पर यकीन, अल्लाह के रसूल पर यकीन, अल्लाह के रास्ते में अपना माल अपनी जान लेकर के दीन सीखने सिखाने के लिए मेहनत करना। अब यहां आयत पर बहुत ध्यान से गौर करो कि ये चार चीज को अल्लाह ने तिजारत क्यों फरमाया, चार चीज को तिजारत क्यों कहा? इसलिए कि तिजारत में दो काम करने होते हैं, एक माल लगाओ, दूसरा मेहनत करो। हर कारोबार, हर तिजारत, हर बिजनेस आप देख लो, माल लगाओ, मेहनत करो, रिजल्ट क्या होगा, नतीजा क्या होगा, मुनाफा मिलेगा, प्रॉफिट मिलेगा, नफा मिलेगा। बिल्कुल यहां भी ऐसा ही है, पहली चीज ईमान होना चाहिए, दूसरी चीज अल्लाह के रास्ते में जान माल लगाना है तो उसके बदले में अल्लाह अपनी खुशी अता करेंगे, अल्लाह की रजा मिलेगी, आखिरत की हमेशा हमेश की नेमतें मिलेगी और आखिरत में जन्नत में ऐसे मकान मिलेंगे जिसमें हर तरह का आराम होगा, हर तरह का मौज मजा होगा, हर तरह की राहत राहत ही तुम्हारे लिए होगी। आगे फरमाया, अब ये चार चीजें हो गई अल्लाह की तिजारत की, अल्लाह के बिजनेस की, अल्लाह के कारोबार की। अब आगे उसको उसके और फायदे समझो। यग़फिर लकुम ज़ुनूबकुम व युदखिलकुम जन्नातिन तजरी मिन तहतिहल अनहार व मसाकिन तय्यिबतन फी जन्नाति अदन ज़ालिकल फौज़ुल अज़ीम, जिसके नतीजे में अल्लाह ताला तुम्हारे लिए तुम्हारे गुनाहों को माफ कर देंगे और तुमको ऐसे बागात में, बाड़ियों में दाखिल करेंगे कि उनके नीचे से नहरें बहती होगी और उम्दा मकानों में दाखिल करेंगे जो हमेशा रहने के बागों में वाके होंगे और ये बहुत बड़ी कामयाबी होगी। यग़फिर लकुम ज़ुनूबकुम, मिन नहीं फरमाया, यग़फिर लकुम मिन ज़ुनूबिकुम नहीं, यग़फिर लकुम ज़ुनूबकुम, अल्लाह इस तिजारत करने वालों के गुनाहों को माफ कर देंगे, अल्लाह उनको जन्नत की बाड़ियां देंगे जिसमें नहरें होगी, उम्दा मकान होंगे और वहां हमेशा हमेशा रहना है। दुनिया में आजकल लोग शानदार बंगले बनाते हैं, बेहतरीन फार्म हाउस बनाते हैं, कोई कहता है कि मेरा फार्म हाउस 5 करोड़ का, कोई कहता है 10 करोड़ का, 20 करोड़ का मेरा फार्म हाउस, लेकिन मौत आई सब कुछ दुनिया में छोड़ करके चले गए। बल्कि मौत तो क्या, इंसान पर नऊज़ बिल्ला ऐसे हालात आते हैं कि वो 20 करोड़ का, 25 करोड़ का, 50 करोड़ का फार्म हाउस, उसी के अंदर आदमी आपघात करता है, सुसाइड करता है, खुदकुशी करता है। क्या ये कोई मजे की जिंदगी है? थूक है उसके ऊपर। असल मौज मजे की जिंदगी वो आखिरत की है जो इस तिजारत की बरकत से अल्लाह दुनिया में अता करेंगे। व उखरा तुहिब्बूनहा नस्रुम मिनल्लाहि व फतहुन करीब व बशिरिल मुमिनीन, और इन नेमतों के अलावा تمہارے لیے دوسری نعمت بھی ہے جو تم کو جس کو تم پسند کرتے ہو وہ اللہ تعالی کی طرف سے مدد اور جلدی حاصل ہونے والی فتح ہے. اور اے نبی ایمان والوں کو خوشخبری سنا دو. سبحان اللہ, کتنی پیاری تجارت, کتنا پیارا کاروبار کہ اس کے اوپر اللہ سبحانہ و تعالی ہم کو ہماری پیاری چیز عطا کریں گے. ہماری پیاری چیز ملے گی وہ کیا؟ اللہ کی مدد اور بالکل قریب میں آ کر کے کامیابی. سبحان اللہ, نصر من اللہ, اللہ کی مدد ملے گی بھائی. دیکھو انسان کا مزاج ایسا ہے کہ وہ نقد اور کیش چیز کو پسند کرتا ہے. اس لیے ہمارے یہاں گجراتی میں کہوت ہے کہ کل کوئی مرغی دینے کا وعدہ کرے اور آج کوئی انڈا دینے کی بات کرے تو انڈا آج کا اچھا کل کی مرغی کے مقابلے کے اندر. اس لیے کہ کل کس نے دیکھی اور کل آوے نے وہ مرغی نہیں دیوے تو اس سے بہتر آج انڈا ملتا ہے تو لے کے کھا لو اس کو. تو یہ انسان کا مزاج ہے, انسان کی طبیعت ہے کہ اس کو کیش اور نقد فائدہ چاہیے. تو اللہ تعالیٰ اس کو بتلا رہے ہیں کہ تم کو جو بہت پسند ہے یہ ہے کہ تمہارے دشمنوں کے ملک فتح ہو جائے اور تمہاری جیت ہو جائے. سبحان اللہ. تو فتح, جیت, یہ اللہ تعالیٰ اس کاروبار کی برکت سے عطا فرمائیں گے. معلوم ہوا کہ آدمی اللہ کا حکم پورا کرنے والے بنے, اللہ کا حکم پورا کرنے والے بنے. دیکھو بدر میں اللہ نے فتح عطا فرمائی, حنین میں فتح عطا فرمائی, فتح مکہ کے موقع پر جیت ہوئی. کیسے ہوئی؟ بس ایسی فتح اللہ تعالیٰ تم کو عطا فرمائیں گے. قریب کا کیا مطلب؟ وہ فتح قریب, ایک قریب کا میننگ ہے آخرت کے مقابلے کے اندر. تو اس صورت کے اندر میننگ یہ ہوگا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کے زمانے سے لے کر قیامت تک جتنی بھی مسلمانوں کو فتح ہوگی, جیت ہوگی مسلمانوں کی, وہ تمام کی تمام ہے وفتح قریب. تو اگر اس کو آخرت کے اعتبار سے مراد لیا جائے قریب, تو پھر حضور کے زمانے سے لے کر کے یعنی بدر, احد, احزاب, خیبر, قریدہ, نذیر, فتح مکہ, خلافت راشدہ کی فتوحات, بعد کے دور کی فتوحات, سب اس آیت کے اندر شامل ہو جائے گی. اور قریب کا مطلب وہ لیوے جو ہم سمجھتے یعنی ابھی ہوا فوراً مل جاوے. تو پھر اس آیت کے اترنے کے زمانے میں فوراً ایک مدد آئی اور وہ خیبر فتح ہوا. مدینہ کے اندر جو قریب میں جو خیبر ہے وہ فتح ہوا اور صحابہ کو بہت بڑا مال ملا, زمین ملی, کھیتی ملی, اور تھوڑے دنوں کے بعد مکہ فتح ہو گیا. کتنی عجیب نعمت صحابہ کرام کو مل گئی. اللہ تعالی ہم سب کو بھی ایسی نعمت عطا فرمائے. نصر من اللہ وفتح قریب. آج بہت سارے لوگ اپنے مکان کے اوپر اس کی ماربل کی تختی بنا کر کے لگاتے ہیں, نصر من اللہ وفتح قریب. حالانکہ وہ ویاج کے پیسوں سے, لون کے پیسوں سے بنگلہ بناتے ہیں, نہ اس پر لکھتے ہیں نصر من اللہ وفتح قریب. ارے یہ تو اللہ کا غضب ہے, اللہ کا غصہ ہے, اللہ کا غصہ کہ تو نے لون لے کر کے بنگلہ بنایا, تو نے جو ہے بھائی بہنوں کا حق دبا کر کے بنگلہ بنایا اور اس پر تو لکھتا ہے نصر من اللہ وفتح قریب, شرم نہیں آتی, ڈوب مر ڈوب مر, یہ اللہ کا غضب ہے, اللہ کی مدد نہیں ہے. اور ذالک الفوز العظیم, بہت بڑی کامیابی. آج دنیا میں لوگ کامیابی کس کو سمجھتے ہیں؟ کسی کو مال مل گیا, دولت مل گئی, اس کو کامیابی سمجھتے ہیں, ستا مل گئی, اس کو کامیابی سمجھتے ہیں. ارے یہ تو چند دنوں کی ہے, تھوڑے دنوں کی ہے, थोड़े साल की है, फिर आदमी मर के दुनिया से चला जाएगा। सबसे बड़ी कामयाबी ये है कि मौत के बाद की जो जिंदगी है वो आदमी की अच्छी हो जावे। और फरमाया कि ईमान वालों को खुशखबरी सुना दो, इसीलिए ये चार बातें अच्छी तरीके से दिमाग के अंदर रख लो कि अल्लाह ताला, ऊपर वाली आयत आई थी ने, लियुज़हिरहु अलद्दीन कुल्ली, ऊपर कल जो आयत आपको पढ़ करके सुनाई थी, वल्लदी अरसल रसूलहु बिलहुदा वदीनिल हक लियुज़हिरहु अलद्दीन कुल्ली वलौ करिहल मुशरिकून। अल्लाह ताला का वादा है दीन इस्लाम को दुनिया में गालिब करने का, यानी दुनिया से गलत तरीके खत्म हो जाएंगे, सही तरीके दुनिया में आम हो जाएंगे। और सही तरीका ईमान का तरीका, अल्लाह का पाकीज़ा तरीका, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का पाकीज़ा तरीका, वो दुनिया में आम हो जावे तो दुनिया से तमाम गलत तरीके खत्म हो जाएंगे। अल्लाह करेंगे, अल्लाह दिल को पलटते हैं, लेकिन हम लोग जो मेहनत करेंगे ये चार चीजों की जो इस आयत में बतलाई गई, तुमिनून बिल्लाहि व रसूलि व तुजाहिदून फी सबीलिल्लाहि बिअमवालिकुम व अनफुसिकुम ज़ालिकुम खैरुल लकुम इन कुंतुम तालमून। अल्लाह पर यकीन, अल्लाह के रसूल पर यकीन, अल्लाह के रास्ते में अपना माल अपनी जान लगा करके मेहनत करना तो जरूर अल्लाह की मदद आएगी। अल्लाह ताला ये चारों काम आपको और मुझको इखलास के साथ करने की तौफीक अता फरमावे। आगे अल्लाह ने एक मिसाल दी कि कैसे मेहनत करोगे ये चार चीज में, या अय्युहल्लदीना आमनु कुनु अंसारल्लाह كما قال عيسى ابن مريم للحواريين من أنصاري إلى الله قال الحواريون نحن أنصار الله فآمن الطائفة من بني إسرائيل فكفر الطائفة فأيدنا الذين آمنوا على عدوهم فأصبحوا ظاهرين إيمان والو तुम अल्लाह ताला के दीन की मदद करने वाले बन जाओ, जिस तरह ईसा मरियम के बेटे ने हवारियों से कहा था कि कौन अल्लाह ताला के दीन की खातिर मेरी मदद करेगा, उस पर हवारियों ने जवाब दिया कि हम अल्लाह ताला के दीन की मदद करने वाले हैं। फिर इन कोशिश के बाद भी बनी इसराइल की एक जमात ईमान ले आई और एक जमात ने कुफ्र अपना लिया, फिर हमने ईमान वालों की उनके दुश्मनों के खिलाफ मदद की जिसके नतीजे में वो गालिब आ गए। तो इस आयत में नमूना बतलाया, मिसाल बतलाई कि जिस तरीके से हजरते ईसा अलैहिस्सलाम के मानने वाले हवारीन थे, उन हवारीन ने जिस तरीके से काम किया कि पहले लोगों को ईमान की दावत दी, हजरत ईसा अलैहिस्सलाम जो पाकीज़ा दीन लेकर के आए थे वो पाकीज़ा दीन लोगों को समझाया, तो उसके नतीजे के अंदर दो जमात हो गई, एक मानने वालों की और एक न मानने वालों की, एक मोमिनों की एक काफिरों की, दो जमात बन गई। बस तो ऐसा होने वाला है जब तुम जो है दीन की मेहनत लेकर के उठोगे तब। तो अल्लाह ताला ने इस आयत के अंदर एक मिसाल दी हवारीन की। अब समझो ये हवारीन कौन लोग हैं? ऐसे तो सूरे आले इमरान की जब तफसीर चल रही थी मैंने डिटेल में हवारियों के बारे में बतलाया था, इंटरनेट के ऊपर वो तफसीर निकाल के देख लेना, सीडी में वो सुन लेना कि हवारी लोग कौन है। बहुत शॉर्ट में, मुख्तसर में आपको दोबारा समझाऊं, हवारीन ये जमा का सेगा है, बहुवचन है, और हवारी उसका एक वचन आता है जिसका मीनिंग होता है मुखलिस दोस्त, ऐसा दोस्त जो इखलास वाला हो, बनावटी दोस्त न हो कि जो खाने पीने में घूमने फिरने में ऐश अय्याशी में मौज मजे में साथ देवे और फिर तकलीफ में साथ न देवे, ऐसा दोस्त मुराद नहीं है। इखलास वाला वफादार दोस्त उसको हवारी कहते हैं। ये कुल 12 आदमी थे जो हजरत ईसा अलैहिस्सलाम पर ईमान लाए। ये सफेद कपड़े पहनते थे, उनके दिल भी सफेद थे। हजरत ईसा अलैहिस्सलाम पर ईमान, नबी के साथ रहना, उसकी बरकत से उनके दिल साफ सुथरे थे। और ये सब धोबी का काम करते थे, लोगों के कपड़े धोने का काम करते थे। और धोबी का काम होता है मैले कपड़ों को साफ करना। तो हजरत ईसा अलैहिस्सलाम ने कहा कि मैं तुमको दिल धोने का तरीका बतलाऊं, आ जाओ मैं तुमको दिल कैसे धोने के वो बतलाऊं। तो ये हवारीन जो 12 थे हजरत ईसा अलैहिस्सलाम पर पक्के ईमान लाने वाले, और हदीस में भी हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हवारी का लफ्ज इस्तेमाल फरमाया, तो हजरत ईसा अलैहिस्सलाम के दुश्मन बहुत थे। खास तौर पर दुश्मन आपके यहूदी लोग थे। इन्हीं यहूदी लोगों ने हजरत ईसा अलैहिस्सलाम को कत्ल करने का प्लान बनाया था, नापाक प्लान, गंदा प्लान, हजरत ईसा अलैहिस्सलाम को कत्ल करने का। और बहुत सताया हजरत ईसा अलैहिस्सलाम को और उनकी अम्मा मरियम को, माँ बेटे दोनों को इन यहूदियों ने बहुत सताया, बहुत सताया। तो जब दुश्मनों से तंग आ गए तो हजरत ईसा अलैहिस्सलाम ने आवाज लगाई। क्या आवाज लगाई? मन अंसारी इलल्लाह, अल्लाह के दीन की इशात में कौन मेरी मदद करेगा, अल्लाह का दीन फैलाने में कौन मेरी मदद करेगा, अल्लाह का दीन दुनिया में आम करने में कौन मेरी मदद करेगा। जब हजरत ईसा अलैहिस्सलाम ने आवाज लगाई तो 12 आदमी तैयार हो गए। मालूम हुआ कि दीन की मदद के लिए जमात बनाना ये नबियों का तरीका है। खुद ईसा अलैहिस्सलाम ने आवाज लगाई ना, मन अंसारी, कौन मेरी मदद करेगा अल्लाह के दीन के लिए, हम सब मिलकर के अल्लाह के दीन की मदद करेंगे। बस जमात पर अल्लाह की मदद होती है। और कोई आदमी नहीं सोचे मैं अकेला ये काम करूं, मैं अकेली ये मेहनत करूं, ये नहीं। दीन हमको सिखाता है यदुल्लाही अलल जमाअ, जब कोई जमात बनती है, जब कोई टीम तैयार होती है तो उनके साथ अल्लाह ताला की मदद हुआ करती है। तो हजरत ईसा अलैहिस्सलाम को दुश्मनों ने बहुत सताया, तो आपने ऐलान किया कि कौन अल्लाह का दीन फैलाने में, अल्लाह का दीन दुनिया में आम करने में मेरी मदद करेगा। तो ये 12 आदमी तैयार हो गए और इन्होंने वफादारी करने का पक्का वादा किया। और उन्होंने जिंदगी किया और इन्होंने हजरत ईसा अलैहिस्सलाम के लाए हुए मुबारक दीन को दुनिया में फैलाने की मदद की। ये मिसाल, ये किस्सा बयान करके अल्लाह ताला इस उम्मते मोहम्मदिया को समझा रहे हैं कि तुम भी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के लाए हुए मुबारक दीन की मदद करो और उनके दीन की मदद करने वाले बन जाओ। और सहाबाए किराम तैयार हो गए। सुभान अल्लाह, सहाबा मदीना वाले, उन्होंने कैसी मदद की कि उनका नाम ही अंसारी बन गया। और मक्का वालों ने कैसी मदद की कि वतन छोड़ दिया, उन्होंने मुहाजिरी बन गए। और सारी दुनिया से इन्होंने दुश्मनी कर ली अल्लाह के दीन के खातिर, अल्लाह के नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के खातिर अपनी जान लगाई, माल लगाया, औलाद को कुर्बान किया। अल्लाह ने उनको मदद अता फरमाई और जो अल्लाह ताला ने उनको कैसा नवाज दिया। तो अल्लाह के दीन के लिए मेहनत करनी है। और जब हजरत ईसा अलैहि सलातु वस्सलाम को अल्लाह ने आसमान पर उठा लिया तो तीन फिरके हो गए, तीन पार्टियां हो गए। ये हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाहु ताला नुमा फरमाते, نمبر ایک، حضرت عیسیٰ علیہ السلام جب آسمان پر اٹھا لیے گئے زندہ سلامت، تو بہت سارے عیسائیوں کہنے لگے کہ عیسیٰ تو خدا تھے، عیسیٰ از گاڈ، عیسیٰ خدا تھے، اور وہ دنیا میں جگت میں اوتار لے کر آئے تھے، اور وہ آسمان کے اوپر دوبارہ چلے گئے. یہ کافر جماعت. دوسری جماعت، انہوں نے کہا کہ عیسیٰ وہ خدا کے بیٹے تھے، خدا نہیں تھے بلکہ خدا کے بیٹے تھے، اور اللہ نے ان کو اپنے بیٹے کو اپنے پاس بلا لیا اور دشمن سے بچا لیا. یہ بھی غلط لوگ، یہ بھی کفر کرنے والے لوگ. تیسری ایک پارٹی، تیسری جماعت، انہوں نے کیا کہا؟ عیسیٰ علیہ السلام خدا نہیں تھے، عیسیٰ علیہ السلام خدا کے بیٹے نہیں تھے، عیسیٰ علیہ السلام تو اللہ کے بندے، اللہ کے رسول تھے. اللہ تعالیٰ نے دشمنوں سے بچانے کے لیے ان کو آسمان پر اٹھا لیا. یہ صحیح فرقہ، یہ صحیح جماعت، یہ صحیح ماننے والی جماعت. یہ تین جماعت ہو گئی. اب تینوں جماعت کے ساتھ کچھ نہ کچھ لوگ ہو گئے. دنیا میں کوئی آدمی جو اٹھتا ہے نا، صحیح بات لے کے اٹھے کہ غلط بات لے کے اٹھے، کچھ نہ کچھ کچھ نہ کچھ لوگ اس کو ماننے والے مل جاتے ہیں. دیکھو نہیں، دنیا میں نعوذ باللہ جھوٹے لوگ نبی ہونے کا دعویٰ کرتے ہیں، ان کے پیچھے بھی 5-10 ہزار گانڈے جیسے لوگ جڑ جاتے ہیں. جن کو پیسے چاہیے، دولت چاہیے، مال چاہیے، وہ ان کے ساتھ لگ جاتے ہیں. تو یہ عجیب دنیا ہے. بس اللہ ہمارے ایمان کی حفاظت کرے، اور گمراہ ہونے سے اللہ ہماری حفاظت فرماوے. اسی لیے ہمیشہ دعا کیا کرو، ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة انك انت الوهاب. تو یہ جو تین جماعت بن گئی، تو ہر ایک کے پیچھے کچھ نہ کچھ ماننے والے ہو گئے، اور دنیا میں ان کے درمیان آپس میں لڑائی جھگڑے ہونے لگے. یہ ان کو ایمان والا کہہ رہا ہے، یہ ان کو کافر کہہ رہا ہے، یہاں تک کہ اللہ تعالیٰ نے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو بھیجا، قرآن کو اتارا، اور انہوں نے آ کر کے لوگوں کو بتلایا کہ یہ تیسری جماعت صحیح جماعت ہے، کہ عیسیٰ اللہ کے بندے ہیں، عیسیٰ اللہ کے رسول ہیں، اللہ نے ان کو آسمان پر اٹھا لیا ہے، قیامت سے پہلے دوبارہ دنیا میں اتارے جائیں گے. اور جنگ ان کے درمیان ہوتی رہی، اور اس کے اندر یہ ہوا کہ جو حضرت عیسیٰ علیہ السلام کے اوپر صحیح طریقے سے ایمان لانے والے لوگ تھے، صحیح طریقے سے جو عیسیٰ علیہ السلام کو اللہ کا رسول مانتے تھے، عیسیٰ علیہ السلام کو اللہ کا بندہ مانتے تھے، یہ صحیح طریقے سے ایمان لانے والے، تو یہ صحیح طریقے سے ایمان لانے والے لوگ، ان کے اوپر ظالموں نے حملہ کرنا شروع کیا، ظالموں نے ان کے ساتھ لڑائی کرنا شروع کی. یعنی جو لوگ عیسیٰ علیہ السلام کے لیے غلط عقیدے رکھتے تھے، انہوں نے صحیح عقیدہ رکھنے والوں کے اوپر حملہ کیا، اٹیک کیا، تو وہ بیچارے صحیح سچے ایمان لانے والوں کو ڈیفینس کرنا پڑا، دفاع کرنا پڑا، مقابلہ کرنا پڑا، جوابی کاروائی کرنی پڑی مجبوری کے درجے کے اندر. اللہ تعالی ہم سب کو صحیح یقین عطا فرمائے، صحیح ایمان عطا فرماوے. غلط یقین سے اللہ میری آپ کی پوری امت کی حفاظت فرماوے، غلط ایمان سے اللہ حفاظت میں رکھے. صحیح سچا کامل ایمان یقین کی دولت سے اللہ ہم سب کو مالا مال فرماوے. تو ان چار کام کے کرنے پر اللہ کی مدد آئے گی، اللہ پر یقین، اللہ کے رسول پر یقین، اللہ کا دیا ہوا مال، اللہ کا دیا ہوا وقت، اللہ کی دی ہوئی جان، اللہ کے دین کو پھیلانے کے لیے، اور جو لوگوں کو اچھی بات سکھانے کے لیے، لوگوں کو بری بات سے بچانے کے لیے لگاؤ. اللہ تعالی ہم سب سے راضی ہو جائے.